نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي أرحمكم مختوم. اس بک میں سے ہم ٹاپک کر رہے تھے نبی صلی اللہ علیہ وسلم کے غیر مسلم بادشاہوں کو دعوتی خط. ابھی تک ہم دو خطوط دیکھ چکے, ایک جو آپ نے حبشہ کے حاکم نجاشی کی طرف بھیجا, اس کا اثر کیا ہوا کہ وہ مسلمان ہوتا ہے. اس نے نبی صلی اللہ علیہ وسلم کے خط کی بھی عزت کی, سچ کو پایا اور اسلام بھی قبول کیا. دوسرا خط مقوقس شاہ مصر کے نام تھا, اس نے بھی نبی صلی اللہ علیہ وسلم کے خط کی بہت عزت کی, سب کچھ مان گیا, لیکن تعصب تھا کہ وہ نبی تو ملک شام سے آنا ہے اس لیے آپ وہ نہیں ہو سکتے. بہرحال آپ کی طرف تحائف بھی بھیجے اور اس کے بعد پھر اسلام قبول نہیں کیا. مختلف لوگوں کے مختلف رویے ہوتے ہیں. آج ہم دیکھیں گے تیسرا خط شاہ فارس خسرو پرویز کے نام. خسرو پرویز فارس کا بادشاہ تھا. نبی صلی اللہ علیہ وسلم نے اس کی طرف خط بھیجا. اس دور میں فارس کے بادشاہوں کا لقب کسرا تھا, اور آپ نے یہ معروف لفظ تاریخ میں سنا ہوگا قیصر و کسرا. قیصر روم کے بادشاہ کو کہتے تھے اور کسرا فارس کے بادشاہوں کو کہتے تھے. آپ یوں ہی سمجھ لیجئے کہ رومن امپائر اہل کتاب تھی, یعنی جیوز یا کرسچینز تھے, اور فارس کے جو لوگ تھے یہ بت پرست پیگنز تھے. نبی صلی اللہ علیہ وسلم نے یہ خط جو لکھا اس کا کچھ مضمون اس قسم کا تھا, بسم اللہ الرحمن الرحیم, محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے کسرا عظیم فارس کی جانب. عظیم فارس ایسی ہے جیسے دی گریٹ کا لفظ آج کے دور میں کوئی بولے, کنگ کا لفظ بولے, اور عزت کا خطاب ہے. بات ہم پیچھے کر چکے کہ نبی صلی اللہ علیہ وسلم کس طرح سے باعزت طریقے سے بلاتے تھے, اور ایک روایت کا یہ خلاصہ بھی ملتا ہے کہ لوگوں کی عزت ان کے منصب کے مطابق کرو, تاکہ بڑے بندے کو عادت ہو چکی ہوتی ہے اور اس کو اگر اللہ نے عزت دی آنر تو دینی چاہیے, چاہے کہ وہ غیر مسلم ہی کیوں نہ ہو. خیر, اس شخص پر سلام جو ہدایت کی پیروی کرے اور اللہ اور اس کے رسول پر ایمان لائے اور گواہی دے کہ اللہ کے سوا کوئی الہ کی عبادت نہیں. شاید کسی کے دل میں یہ سوال پیدا ہو کہ یہ کیوں کہا جاتا ہے, یہ تو بہت آکورڈ لگتا ہے. تو بات یہ ہے کہ جو اسلام کو قبول نہ کرے پھر اس پہ سلام کیوں؟ جس نے اپنے لیے اسلام کو قبول ہی نہیں کیا پھر اس کو سلام کہہ کر افینڈ کرنے لی بات ہے نا. وہ تنہا ہے, اس کا کوئی شریک نہیں, اور محمد صلی اللہ علیہ وسلم اس کے بندے اور رسول ہیں. میں تمہیں اللہ کی طرف بلاتا ہوں کیونکہ میں تمام انسانوں کی جانب اللہ تعالیٰ کا بھیجا ہوا ہوں, یعنی رسول اللہ لفظ کا جو معنی ہے وہی فرستادہ یعنی بھیجا ہوا ہوں. کیوں بھیجا گیا؟ تاکہ جو شخص زندہ ہے اس انجام بد سے ڈرایا جائے اور کافرین پر حق بات ثابت ہو جائے, یعنی حجت تمام ہو جائے. دیکھیے کتنا دو ٹوک اور بہت کلیئر کٹ ہے. ہم ہوتے تو بھی حال احوال پوچھ رہے ہوتے, ادھر کی باتیں ادھر کی, کیسے ہیں, کیا کرتے ہیں, اچھا بہت خوشی ہوئی آپ کو مل کے, موسم کیسا ہے. نہیں, قول قولا سدیدا, آپ جتنی بات سیدھی کرتے جائیں گے آپ کی بات میں اثر بھی بڑھتا جائے گا اور لوگ آپ کی بات کو غور سے سنیں گے, زیادہ اہمیت دیں گے. بس تم اسلام لاؤ سالم رہو گے, اور اگر اسے انکار کیا تو تم پر مجوس کا بھی بارے گناہ ہوگا. مجوسی لوگ تھے فائر ورشپر اور گناہوں کا بوجھ. کیوں؟ کیونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک اور حدیث کا خلاصہ ہے کہ الناس علی دین ملوک, لوگ بادشاہوں کے دین پر ہوتے ہیں. تو جب بادشاہ مسلمان نہیں ہوا تو قوم بھی نہیں ہوگی. بعض لوگ ہونا بھی چاہتے ہیں تو قوم بادشاہوں کے خوف سے پھر نہیں ہوتے, اس لیے آپ نے اس کو دو ٹوک بتا دیا. اس سے ہمیں ایک چھوٹا سا پوائنٹ ملتا ہے اپنے لیے عمل کا کہ کبھی بھی کسی ہدایت سے دور انسان جو کہ ماں باپ بن چکے ہیں, جو بڑے لیول پہ ہیں, جن کو دوسرے لوگ فالو کرتے ہیں, تو ان کو اگر سمجھایا جائے تو یہ کہا جا سکتا ہے کہ دیکھیں بھائی اگر اب آپ نماز نہیں پڑھیں گے تو پھر آپ کے بچے کیسے پڑھیں گے, اور دیکھیے اگر آپ باہر یا لباس نہیں پہنیں گی تو کل کے آپ کی بچیاں پہنیں گی. تو یہ انداز واقعی انسان کو سوچ پہ مجبور کر دیتا ہے. اس خط کو لے جانے کے لیے آپ نے حضرت عبداللہ بن حذافہ سہمی رضی اللہ عنہ کو منتخب فرمایا. یہ خط انہوں نے سربراہ بحرین کے حوالے کیا. کہتے ہیں کہ اب یہ معلوم نہیں کہ بحرین کے سربراہ نے یہ خط اپنے کسی آدمی کے ذریعے کسرا کے پاس بھیجا یا پھر خود حضرت عبداللہ ہی کو روانہ کیا. بہرحال پہنچ گیا, آپ کہہ لے ٹی سی ایس سے گیا یا فیڈ ایکس سے گیا, یہ مسئلہ نہیں ہے, بس یہ کہ خط پہنچ گیا. ये खत किसरा को पढ़कर सुनाया तो इसने फाड़ दिया यानी चाक कर दिया और नहायत तकब्बुर के अंदाज में बोला, मेरी रियाया में से एक हकीर गुलाम अपना नाम मुझसे पहले लिखता है। खत के आगाज की तरफ इशारा है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब इस वाक्य की खबर हुई तो आपने फरमाया, अल्लाह इसकी बादशाहत को पारा पारा करे। क्यों? क्योंकि उसने खत को फाड़ा। तो अल्लाह के नबी ने वैसी ही बद्दुआ दे दी और फिर वही हुआ जो आपने फरमाया। क्या हुआ? किसरा ने अपने यमन के गवर्नर जिसका नाम था बाजान, बाजान ठीक है, इसको लिखा कि ये शख्स जो हिजाज में है इसके पास अपने दो बहुत मजबूत स्ट्रॉन्ग आदमियों को भेजो और वो उसे मेरे पास हाजिर करें। नौजुबिल्ला, नबी सल्लल्लाहु अलैहि वसल्लम के वारंट जारी कर दिए। आज की जुबान में बाजान ने इसकी तामील करते हुए दो आदमी मुंतखब किए, इनको एक खत देकर रसूलुल्लाह के पास रवाना किया जिसमें आपको ये हुक्म दिया गया था कि इनके साथ किसरा के पास हाजिर हो जाएं। जब वो मदीना पहुंचे और अल्लाह के नबी सल्लम के सामने हाजिर हुए तो एक ने कहा कि शहनशाह किसरा ने शाह बाजान को एक खत के जरिए हुक्म दिया है कि वो आपके पास एक आदमी भेजकर आपको किसरा के रूबरू हाजिर करे और बाजान ने इस काम के लिए मुझे आपके पास भेजा है कि आप मेरे साथ चलें। इसके साथ उन्होंने कुछ धमकी आमेज बातें भी की। आपने इनको हुक्म दिया कि कल मुलाकात करें, यानी फौरी फैसला नहीं लिया बल्कि उनको थोड़ा सा टाइम दे दिया। इधर आयन इस वक्त जबकि मदीना में ये दिलचस्प मुहिम दरपेश थी, यानी ये अभी चल ही रहा था सारा मामला, खुद खुसरो परवेज के घराने के अंदर इसके खिलाफ एक जबरदस्त बगावत का शोला भड़क उठा, यानी उसके अपने ही घर में एजिटेशन शुरू हो गई जिसके नतीजे में कैसर की फौज के हाथों फारसी फौजों की मुसलसल शिकस्त के बाद अब खुसरो का बेटा, क्या नाम था उसका, शेरविया, अपने बाप को कत्ल करके खुद बादशाह बन बैठा था। ये मंगल की रात थी, 10 जमादिल उला सन 7 हिजरी का वाकया है। रसूलुल्लाह को इस वाकये का इल्म वही के जरिए से हुआ। किस बात की दलील है? आपकी सच्ची नबूवत की। ना तो पेजर्स थे, ना नेट था और ना कोई और मैसेजिंग थी। वही का इल्म सारी टेक्नोलॉजी से बड़ा इल्म है। चुनाचे जब सुबह हुई और दोनों फारसी नुमाइंदे, फारसी क्यों, फारस से आए हुए, हाजिर हुए तो आपने इन्हें इस वाकये की खबर दी। इन दोनों ने कहा, कुछ होश है कि आप क्या कह रहे हैं? हमने आपकी इससे बहुत मामूली बात भी काबिले एतराज शुमार की है, तो क्या आपकी ये बात हम बादशाह को लिख भेजें? आपने फरमाया हाँ, यानी गोया कि वो आपको एतमाद में ले रहे थे कि आपने इतनी बड़ी बात की है तो क्या हम आपकी शिकायत लगा दें बादशाह के सामने। आपने फरमाया हाँ, इसे मेरी इस बात की खबर कर दो और इसे ये भी कह दो कि मेरा दीन और मेरी हुकूमत वहां तक पहुंच कर रहेगी जहां तक किसरा पहुंच चुका है, बल्कि इससे भी आगे बढ़ते हुए इस जगह जाकर रुकेगी जिससे आगे ऊंट और घोड़े के कदम जा ही नहीं सकते। इसको क्या कहते हैं? कॉन्फिडेंस। तकबर नहीं है, किब्र नहीं है, ये है अल्लाह के वादों पे सच। आज के मुसलमान की आवाज में ये तड़प क्यों नहीं और ये यकीन क्यों नहीं? इसलिए कि अल्लाह से ताल्लुक टूटा हुआ है। जब मुसलमान दूसरों के आगे झुकता है तो उसका अपने रब पर तवक्कुल कम हो जाता है। तुम दोनों इससे ये भी कह देना कि अगर तुम मुसलमान हो जाओ तो जो कुछ तुम्हारे जेर इक्तदार है वो मैं सब कुछ तुमको दे दूंगा और तुम्हें तुम्हारी कौम अबना का बादशाह बना दूंगा। इसके बाद वो दोनों मदीना से रवाना होकर बाजान के पास पहुंचे और उसे सारी तफसीलात से आगाह किया। थोड़े अरसे के बाद एक खत आया कि शेरविया ने अपने बाप को कत्ल कर दिया। शेरविया ने अपने इस खत में यह हिदायत भी की थी कि जिस शख्स के बारे में मेरे वालिद ने तुम्हें लिखा था इसे ता हुक्म सानी, मुराद किया कि अगला हुक्म आने तक, नेक्स्ट ऑर्डिनेंस आने तक बरांगीखता न करना, यानी उनको कुछ ना कहो, उनको एक्सप्लॉयट ना करना। यानी बाप ने जिस शख्स यानी नबी सल्लल्लाहु अलैहि वसल्लम को पकड़ कर लाने का हुक्म दिया था, बेटे ने उसको फिलहाल मुलतवी करवा दिया। इस वाक्य की वजह से बाजान और इसके फारसी रुफका जो यमन में मौजूद थे मुसलमान हो गए। इसे आप क्या कहेंगे? सोचिए जरा। चलो, उसके नसीब में नहीं था, हिदायत नहीं मिली, लेकिन उसके जरिए से उसके एक दोस्त को हिदायत मिल गई। ये है अल्लाह ताला की शान, शर में से खैर और खैर में से शर लाता है। बाज दफा लोग जेलों में जासूसी करने जाते हैं, बाद दफा लोग मुसलमानों के पास किसी और के कहने पे आते हैं और इस्लाम कबूल कर लेते हैं। चंद दिन पहले मैं सुन रही थी, या बल्कि शायद पढ़ ही रही थी, आपने भी नाम सुना होगा, इस वक्त मेरे जहन से चला गया, बहुत ही अच्छे स्पीकर हैं यूसुफ एस्टिस, तो ये फॉर्मर प्रीचर थे, तो इनके पास एक टारगेट ये था दो मुसलमानों को क्रिश्चियन करने का। ये उनके साथ बैठे थे उनको क्रिश्चियनिटी सिखाने, और उन्होंने इनको इस्लाम सिखा दिया। कभी मायूस ना हो, हर शर में खैर है, बस अल्लाह से दुआ कीजिए। इस वाक्य में हमारे लिए बहुत सारी अमल की बातें हैं, सब्र, तहम्मुल। आप अगर फौरन उन दोनों लोगों को उस वक़्त पकड़ लेते और कुछ रिएक्शन लेते, तो जो इतनी बड़ी खबर आपकी ज़ुबान नबूवत से लोगों ने सुनी, फिर उसको सच समझते हुए बाजान और उसके साथी मुसलमान हो गए, ये सच ना होती तो क्या पता चला कि एक लीडर को बहुत ज़्यादा होशमंद, वक्त और मौके की मुनासिबत से बात करने वाला होना चाहिए और हर चीज़ के अंदर से खैर का पहलू ढूंढना चाहिए। चौथा खत आपने कैसरे शाह रूम के नाम भेजा, पेज है 483। कैसरे रूम कौन होते थे? कैसर कौन था? रोम का बादशाह। हर दौर का कैसर फर्क था। सही बुखारी की एक तवील रिवायत में इस खत का टेक्स्ट मौजूद है, जिसे हेरकल शाह रूम के पास रवाना किया गया। खत क्या था? बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह के बंदे और इसके रसूल की जानिब से हेरकल अजीम रोम की तरफ। देखिए आजी कितनी है, पहले अल्लाह के नबी खुद को क्या कह रहे हैं, अब्दुहू। आज लोग कहते हैं नबी को अब्द ना कहो, इसे बेइज्जती होती है। अब तो मिट्टी से बने और नबी सल्लम को मिट्टी से बना हुआ कहना आपकी इंसल्ट करना है, वो तो नूरों में नूर इल्ला। खुद अकीदे की सलाह हो जाती है, सिर्फ सीरत को, अल्लाह के नबी की जिंदगी को करीब से देख लें। अब्दुहू अब्दुहू, कलमे में भी कहते हैं अब्दुहू व रसूलुहू। तो बहरहाल ये एक साइड इशू है अकीदे के मुतालिक। इस शख्स पर सलाम जो हिदायत की पैरवी करे, तुम इस्लाम लाओ सालिम रहोगे। खुशखबरियां, इस्लाम लाओ अल्लाह तुम्हें तुम्हारा अजर दो बार देगा। इसमें आप देखिए ग्लैड टाइडिंग्स, होप, उनको लालच दिया जा रहा है, तमा दिलाया जा रहा है। और अगर तुमने रूगरदानी की यानी मुंह फेरा, तो तुम पर अरीसों, अरीस कौन होते हैं, रियाया यानी पब्लिक, उनका भी गुनाह होगा। अहले किताब एक ऐसी बात की तरफ आओ जो हमारे और तुम्हारे दरमियान बराबर है, कि हम अल्लाह के सिवा किसी और को ना पूजें, उसके साथ किसी चीज को शरीक ना करें, अल्लाह के बजाय हमारा बास बास को रब ना बनाए। बस अगर लोग रुख फेरें तो कह दो कि तुम लोग गवाह रहो कि हम मुसलमान हैं। आपने फर्क नोट किया, शाह फारस के नाम खत में और शाह रोम के नाम, बाद में नोट कीजिएगा। इशारा कर देती हूँ कि वो मजूसी था, उसको अल्लाह के नबी ने ये जुमला नहीं लिखा कि तुम्हारे और हमारे बीच में बराबरी है, लेकिन ये चूंकि अहले किताब था तो इसको लिख दिया। आज हम कैसे कह सकते हैं कि हिंदू मुस्लिम फला फला और हर मजहब एक ही और सबको भाई भाई बना दो, यानी हर मजहब वाले के साथ ताल्लुकात की नौयत मुख्तलिफ होगी। बहरहाल इस खत को पहुंचाने के लिए हजरत दाहिया बिन खलीफा कलबी, क्या है नाम इनका, दाहिया भी आता है लेकिन दहिया, दहिया बिन खलीफा कलबी, कभी आखिर में जो भी नाम के हिस्सा होते हैं ना, ये अमूमन कबीले का होता है, तो कबीला कल्ब से ताल्लुक रखते थे। बहुत खूबसूरत सहाबी थे, नबी सल्लल्लाहु अलैहि वसल्लम से इनकी शक्ल भी मिलती थी। और इनकी एक और खूबी यह है कि जिब्राइल अलैहिस्सलाम जब भी इंसानी रूप में आते तो अमूमन हजरत दहिया कलबी की रूप में आते। आपने इन्हें हुक्म दिया कि वो ये खत सरबराह बुसरा के हवाले, बुसरा या बसरा दोनों तरह से पढ़ा जाता है, सरबराह बसरा के हवाले कर दें, वो इसे कैसर के पास पहुंचा देगा। इसके बाद जो कुछ पेश आया इसकी तफसील सही बुखारी में इब्ने अब्बास से रिवायत है। इनका इरशाद है कि अबू सुफियान बिन हर्ब ने इनसे बयान किया कि हेरकल ने आप इसको कुरैश की एक जमात समेत बुलवाया। ये जमात सुलह हुदैबिया के तहत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और कुफारे कुरैश के दरमियान तयशुदा अरसा अमन में मुल्क शाम तिजारत के लिए गई हुई थी, यानी जब सुलह हुदैबिया हो गई तब जंग तो हो नहीं सकती, तो कहा चलो तिजारत करते हैं। ये लोग इलिया यानी बैतुल मकदस में इसके पास हाजिर हुए। हेरकल ने इन्हें अपने दरबार में बुलाया। इस वक्त इसके गिरदा गिर्द रूम के बड़े बड़े लोग थे। फिर इसने इनको और अपने तर्जमान को बुलाकर कहा कि ये शख्स जो अपने आप को नबी समझता है, इससे तुम्हारा कौन सा आदमी सबसे ज्यादा करीबी नस्बी ताल्लुक रखता है? अबू सुफियान का बयान है कि मैंने कहा कि मैं इसका सबसे ज्यादा करीबुन नसब हूं। अरब लोग नसब यानी खानदान, खून का रिश्ता, इस पे बहुत फख्र भी करते थे, मान भी था और इसका पास भी रखते थे। ये अलग बात है कि हक और बातिल की जंग चली, कुफर और इस्लाम की जंग चली, तो अल्लाह ताला कहते हैं इल्म वला जिम्मा, सूरत तौबा में आता है कि अब तो ये किसी रिश्तेदारी का पास भी नहीं करेंगे। तो बहरहाल अबू सुफियान चूंकि रिश्तेदार थे, उन्होंने कहा कि मैं हूं। हिरकल ने कहा इसे मेरे करीब करो और इसके साथियों को भी करीब करके इसकी पुश्त के पास बिठा दो। पुश्त के पास क्यों बिठा दो? ताकि जो ये कहे पीछे वालों से उसकी तस्दीक कराई जाए और इसको न पता चले। इसके बाद हिरकल ने अपने तर्जमान से कहा कि मैं इस शख्स से नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में सवाल करूंगा, अगर ये झूठ बोले तो तुम लोग इसे झुठला देना। आप समझ आइए पीछे खड़ा करने की बात। बस अगर अबू सुफियान कुछ कहता है तो पीछे वालों को सर हिला के यस या नो कहने की इजाजत है। सर अगर सामने होते तो अबू सुफियान के डर से ना कहते, तो इस तरह फिर पता चल जाता। तो ये भी हिकमतें सीखिए कि किस तरह से उसने इनको पीछे बिठाया। तो जो भी ये कहेगा वो बात कह देना, अगर ये झूठ बोले तो तुम लोग इसे झुठला देना। अबू सुफियान कहते हैं कि खुदा की कसम अगर झूठ बोलने की बदनामी का खौफ ना होता तो मैं आपके मुतल्लिक यकीनन झूठ बोलता। यानी देखिए उस वक्त भी इनको एहसास था कि नबी सल्लम की ये बात सच हो जाएगी, आपको अल्लाह ताला वही के जरिए बता देंगे और हक छुप नहीं सकता। आज के लोगों को भी ये यकीन है, सिर्फ हमें इस यकीन की यकीन दहानी करवाने की जरूरत है। खैर अबू सुफियान कहते हैं कि इसके बाद पहला सवाल जो हिरकल ने मुझसे आपके मुतल्लिक पूछा वो ये था कि तुम लोगों में इसका नसब कैसा है। मैंने कहा वो ऊंचे नसब वाला। हिरकल ने कहा तो क्या ये बात इससे पहले भी तुमसे किसी ने कही थी? मैंने कहा नहीं। हिरकल ने कहा कि इसके बाप दादा में से कोई बादशाह गुजरा है? मैंने कहा नहीं। हिरकल ने कहा अच्छा, तो बड़े लोगों ने इसकी पैरवी की है या कमजोरों ने? मैंने कहा बल्कि कमजोरों ने। हिरकल ने कहा ये लोग बढ़ रहे हैं या घट रहे हैं? मैंने कहा कि बढ़ रहे हैं। नोट कीजिएगा, यानी उसने उनसे तस्दीक करवाना चाहिए और हर बात की तस्दीक जो थी वो करवा भी ली। हिरकल ने कहा कि इस दीन में दाखिल होने के बाद कोई शख्स इस दीन से बदगुमान होकर कभी मुर्तद भी होता है? मैंने कहा कि नहीं। हिरकल ने कहा इसने जो बात कही है कि इसे कहने से पहले तुम लोग इसको झूठ से मुत्तहिम करते थे, मुराद ये कि जो बातें ये कहता है क्या तुम इस बात को झूठ समझते थे? हिरकल ने इनसे पूछा कि इसने जो बात कही है कि इसे कहने से पहले तुम लोग इससे झूठ को नस्बत देते थे, यानी क्या इस शख्स ने कभी आज तक झूठ बोला? मैंने कहा नहीं। हिरकल ने कहा क्या वो बदअहदी भी करता है? मैंने कहा नहीं, बल्कि हम लोग इस वक्त इसके साथ सुलह की एक मुद्दत गुजार रहे हैं, मालूम नहीं इसमें वो क्या करेगा। यानी वो हल्का सा अपना दिल का बुगज बहरहाल फिर भी खोल दिया। अबू सुफियान कहते हैं कि इस फिक्रे के सिवा मुझे कहीं और कुछ गुस्सेड़ने का मौका नहीं मिला। वही बात है ना कि चोर चोरी से जाए, हेरा फेरी से ना जाए। तो चूंकि दिल में बुगज था तो मुंह पे आ गई बात, कोई बात नहीं, इंसान होता है तो ऐसे हो ही जाता। हिरकल ने कहा क्या तुम लोगों ने इससे जंग की है? मैंने कहा जी हाँ। हिरकल ने कहा तो तुम्हारी और इसकी जंग कैसी रही? मैंने कहा जंग हम दोनों के दरमियान बराबर की चोट है, वो हमें जिक पहुंचा लेता है और हम इसे जिक पहुंचा लेते हैं, यानी कभी वो हमें नुकसान दे लेता है कभी हम उसको दे लेते हैं। हिरकल ने कहा वो तुम्हें किन बातों का हुक्म देता है? मैंने कहा वो कहता है सिर्फ अल्लाह की इबादत करो, इसके साथ किसी चीज को शरीक ना करो, तुम्हारे बाप दादा जो कहते थे इसे छोड़ दो, और वो हमें नमाज, सच्चाई, परहेज, पाक दामनी और कराबत दारों के साथ हुस्ने सलूक का हुक्म देता है। आप सबको यहाँ एक छोटी सी एक्टिविटी दूंगी कि जितनी सिफात नबी सल्लल्लाहु अलैहि वसल्लम की इस वक्त हिरकल और अबू सुफियान के मुकालमे के तहत सामने आई उसको अलग से लिखिए और मुहासबा कीजिए आज के मुसलमान का, और आज के मुसलमान में अपना नाम लिख लीजिए। ये सब कुछ हमारे में है, और सोचिए ये है बुलंद किरदार कि जिसको कोई जीत नहीं सकता। करेक्टर काउंट्स हेयर। अच्छा करेक्टर, अच्छा एटीट्यूड, अच्छा मामला यहाँ बोलता है, और हकीकत यह कि यही अल्लाह के नबी सल्लम की कामयाबी की वजह थी। और अल्लाह हमें भी आज इन सिफात से मुत्तसिफ करे ताकि हम लोग भी कामयाब हो सके। बहरहाल आप जरा हिरकल की बातें सुनिएगा। हिरकल ने अपने तर्जुमान यानी ट्रांसलेटर जो था उसका उससे कहा तुम इस शख्स अबू सुफियान से कहो कि मैंने तुमसे इस शख्स नबी सल्लम का नसब पूछा तो तुमने बताया कि वो ऊंचे नसब का है, और दस्तूर यही है कि पैगंबर अपनी कौम के ऊंचे नसब में से भेजे जाते हैं। मैंने दरियाफ्त किया कि क्या ये बात इससे पहले भी तुम में से किसी ने कही थी? तुमने बताया कि नहीं। मैं कहता हूं कि अगर ये बात इससे पहले किसी और ने कही होती तो मैं ये कहता कि ये शख्स एक ऐसी बात की नक्काली कर रहा है जो इससे पहले कही जा चुकी है। यानी ये कोई पीयर प्रेशर नहीं या फोबिया नहीं कि एक को देख के दूसरा बोलने लगे, ऐसी कोई बात नहीं है। मैंने ये दरियाफ्त किया कि क्या जो बात इसने कही है इसे कहने से पहले तुम लोग इसे झूठ से تعبیر کرتے تھے تو تم نے بتایا کہ نہیں، اور میں اچھی طرح جانتا ہوں کہ ایسا نہیں ہو سکتا کہ وہ لوگوں پر تو جھوٹ نہ بولے اور اللہ پر جھوٹ بولے، یعنی اصل میں وہ اب سارے جملوں میں نبی صلی اللہ علیہ وسلم کی بے گناہی کو ثابت کر رہا ہے۔ میں نے یہ بھی دریافت کیا کہ بڑے لوگ اس کی پیروی کر رہے ہیں یا کمزور، تو تم نے بتایا کہ کمزوروں نے اس کی پیروی کی ہے، اور حقیقت یہ ہے کہ یہی لوگ پیغمبروں کے پیروکار ہوتے ہیں۔ میں نے پوچھا کہ کیا اس دین میں داخل ہونے کے بعد کوئی شخص اس سے بدظن ہو کر، بدگمان ہو کر مرتد بھی ہوتا ہے، یعنی دین چھوڑتا ہے؟ تو تم نے بتایا کہ نہیں، حقیقت یہ کہ ایمان کی بشاشت جب دلوں میں گھس جاتی ہے تو ایسا ہی ہوتا ہے۔ سبحان اللہ۔ اور میں نے دریافت کیا کہ کیا وہ بدہدی بھی کرتا ہے؟ تو تم نے بتلایا کہ نہیں، اور پیغمبر ایسے ہی ہوتے ہیں، وہ بدہدی نہیں کرتے۔ آج امت کا کیا حال ہے؟ میں نے یہ بھی پوچھا کہ وہ کن باتوں کا حکم دیتا ہے؟ تو تم نے بتایا کہ وہ تمہیں اللہ کی عبادت کرنے اور اس کے ساتھ کسی چیز کو شریک نہ ٹھہرانے کا حکم دیتا ہے، بت پرستی سے منع کرتا ہے، اور نماز، سچائی اور پرہیزگاری اور پاک دامنی کا حکم دیتا ہے۔ کتنے خوبصورت ایتھکس ہیں نا اسلام کے، کوئی ان کا انکار نہیں کر سکتا۔ تو جو کچھ تم نے بتایا اگر وہ صحیح ہے تو یہ شخص بہت جلد میرے ان دونوں قدموں کی جگہ کا مالک ہو جائے گا۔ سبحان اللہ۔ کہتے ہیں کہ گواہی وہ ہے جو باہر سے آئے، دوسرے کے گھر سے، اور مخالف اور دشمن کی بات زیادہ وزن رکھتی ہے۔ میں جانتا تھا کہ یہ نبی آنے والا ہے، لیکن میرا یہ گمان نہ تھا کہ وہ تم میں سے ہوگا۔ اگر مجھے یقین ہوتا کہ میں اس کے پاس پہنچ سکوں گا تو اس سے ملاقات کی زحمت اٹھاتا، اور اگر اس کے پاس ہوتا تو اس کے دونوں پاؤں دھوتا۔ سبحان اللہ۔ اس کے بعد ہرقل نے رسول اللہ صلی اللہ علیہ وسلم کا خط منگا کر پڑھا۔ جب خط پڑھ کر فارغ ہوا تو وہاں آوازیں بلند ہوئیں اور بڑا شور مچا۔ ہرقل نے ہمارے بارے میں حکم دیا اور ہم باہر کر دیے گئے۔ جب ہم لوگ باہر لائے گئے تو میں نے اپنے ساتھیوں سے کہا، ابو کبشہ کے بیٹے کا معاملہ بڑا زور پڑ گیا۔ یہ کون تھے؟ نبی صلی اللہ علیہ وسلم۔ ابو کبشہ آپ کے دادا یا نانا میں سے کسی کی کنیت تھی؟ بعض کہتے ہیں آپ کے رضائی باپ یعنی حلیمہ سعدیہ کے جو شوہر تھے ان کی یہ کنیت تھی۔ بہرحال ابو کبشہ غیر معروف شخص ہے، اس کے بارے میں زیادہ نہیں پتا۔ اور عربوں کا ایک رواج تھا کہ جب کسی کی انسلٹ کرنی ہوتی، اس کو دوسروں کی نظروں میں گرانا ہوتا، تو اسے اس کے آبا اجداد میں سے کسی غیر معروف شخص کی طرف منسوب کر دیتے، اور کوئی اچھا ہوتا تو اس کو بڑے معروف شخص سے منسوب کر دیتے۔ بہرحال ان کے دل کو پڑھا کہ یہاں بھی ان کی بات مانی گئی۔ اس سے تو بنو اسفر یعنی رومیوں کا بادشاہ تک ڈرتا ہے، یعنی بنو اسفر جو ہے یہ اسفر کی اولاد، اور اسفر کے معنی ہوتے زرد۔ آپ نے سنا ہوگا نا سفر، سفرا کی بیماری یرکان کو کہتے ہیں، وہی ہے یہ پیلا۔ رومیوں کو بنو الاسفر کہا جاتا ہے کیونکہ روم کے جس بادشاہ سے رومیوں کی نسل تھی وہ کسی وجہ سے اسفر یعنی پیلے کے لقب سے معروف ہو گیا تھا۔ تو بہرحال ان کو ذرا خوف آیا کہ اب بادشاہ بھی ان کی بات مان رہا ہے۔ اس کے بعد مجھے برابر یقین رہا کہ رسول اللہ صلی اللہ علیہ وسلم کا دین غالب آ کر رہے گا، یہاں تک کہ اللہ نے میرے اندر اسلام کو جانگزی کر دیا۔ دیکھیں ابو سفیان بھی مسلمان ہوئے، لیکن کافی سوچ بچار کے بعد نا، فتح مکہ کے موقع پہ۔ تو دل میں چھوٹے چھوٹے سوراخ ہوتے جاتے ہیں، پھر ایک دم بعد میں جگہ بن جاتی ہے۔ کوئی بہت جلدی قبول کر لیتا ہے، کوئی دیر سے کرتا ہے۔ بہرحال کسرا پر نبی صلی اللہ علیہ وسلم کے خط کا تو یہ اثر تھا جو ابو سفیان نے بتایا۔ اس کا ایک اور اثر بھی ہوا، اور وہ کیا کہ قیصر نے رسول اللہ کے اس نام مبارک کو پہنچانے والے صحابی یعنی دہیہ قلبی کو مال بھی دیا، کپڑے بھی دیے۔ لیکن حضرت دہیہ یہ تحائف لے کر واپس ہوئے تو خسمہ میں قبیلہ جزام کے کچھ لوگوں نے ان پر ڈاکہ ڈال کر سب کچھ لوٹ لیا۔ یہاں سے دیکھیے کہ حالات کیسے تھے اس دور میں۔ حضرت دہیہ جب مدینہ پہنچے تو اپنے گھر کی بجائے سیدھے نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے، ساری بات کہہ کر سنا دی۔ تفصیل سن کر اللہ کے نبی نے حضرت زید بن حارثہ کی سرکردگی میں 500 صحابہ کرام کی ایک جماعت خسمہ روانہ کی۔ کیا کیا تھا انہوں نے؟ ڈاکہ ڈالا تھا۔ حضرت زید نے قبیلہ جزام پر شب خون، شب خون کہتے ہیں رات کو حملہ کرنا، شب ہے سمجھ گئے ہوں گے، رات کو کہتے ہیں شب قدر وغیرہ، اور خون میں نے خون، خاصی تعداد کو قتل کر دیا اور ان کے چھپائیوں اور عورتوں کو ہانک لائے۔ چھپائیوں میں 1000 اونٹ اور 5000 بکریاں تھیں، اور قیدیوں میں 100 عورتیں اور بچے تھے۔ دیکھیے جس نے غلط کیا نا قصاص میں ان کے ساتھ کر دیا۔ 2-4 ہاتھ ایسے ہو جائیں نا تو لوگ ڈاکوں سے پیچھے ہٹ جائیں۔ چونکہ نبی صلی اللہ علیہ وسلم اور قبیلہ جزام میں پہلے سے مصالحت یعنی صلح کا عہد چلا آ رہا تھا، اس لیے اس قبیلے کے ایک سردار زید بن رفایہ جزامی نے جھٹ نبی صلی اللہ علیہ وسلم کی خدمت میں احتجاج اور فریاد کیا۔ زید بن رفایہ اس قبیلے کے کچھ مزید افراد سمیت پہلے ہی مسلمان ہو چکے تھے، اور جب حضرت دہشہ پر ڈاکہ پڑا تھا تو ان کی مدد بھی کی تھی، اس لیے نبی صلی اللہ علیہ وسلم نے ان کا احتجاج قبول کرتے ہوئے مال غنیمت اور قیدی واپس کر دیے۔ خیر، یہ دولت جاتی نہیں ہے جب تک دل میں بے نیازی نہ ہو۔ بہرحال وہ سب کچھ واپس کر دیا گیا۔ یہ باتیں کیوں نہیں لوگ بتاتے؟ بہرحال اس واقعے کو بعض کہتے ہیں صلح حدیبیہ سے پہلے کا واقعہ، لیکن قیصر کے خط پھاڑنے کے بعد اس کا ہونا یہ زیادہ درست محسوس ہوتا ہے۔ اب آپ دیکھیے کہ یہاں کیا ہوا۔ قیصر اسلام کو پا گیا، پہچان گیا، گواہی بھی دے دی، لیکن حکومت کے جانے کے ڈر سے اس کے اوپر قائم نہ رہ سکا۔ دعا کیجئے کہ ہم اتنی قریب سے ہدایت کے نہ پلٹ جائیں۔ سمندر کے پاس سے بھی جا کر کئی لوگ پیاسے جاتے ہیں، کئی لوگ ہدایت کے اندر ڈبکیاں بھی دو چار کھا لیتے ہیں پھر پر چلے جاتے ہیں، کچھ کناروں سے چلے جاتے ہیں، کچھ پاؤں ڈبوتے ہیں، اور کچھ تو خوب اندر ڈوب ڈوب کے جاتے ہیں۔ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمۃ انک انت الوہاب۔ اپنے آپ کو چیک کریں، کسی نیکی سے اپنے آپ کو محروم تو نہیں کر لیتی؟ صرف اسی قسم کے چند ریئیکشنز کے ڈر سے لوگ کیا کہیں گے، خاندان کیا کہے گا، برادری کیا کہے گی، اینڈ سو آن۔ اللہ ہمیں اپنے معاملے میں سب سے بے نیاز کر دے۔ بہرحال تو یہ دیکھ لیجئے کہ اس کا بھی انجام، یعنی اللہ کو پتہ ہے اب دلوں کے کہانیاں، لیکن تاریخ خاموش ہے ہرقل کے بارے میں، اس کے ساتھ کیا معاملہ ہوا۔ اگلا خط منذر بن ساوی یا ساوا کے نام تھا۔ نبی اکرم صلی اللہ علیہ وسلم نے بحرین کے حاکم منذر بن ساوا کے پاس لکھ کر اسے بھی اسلام کی دعوت دی۔ یہ خط اولا بن الخدرمی قبیلہ خدرم سے تھے، ان کے ہاتھوں روانہ کیا۔ جواب میں منذر نے نبی صلی اللہ علیہ وسلم کو لکھا، اما بعد، اے اللہ کے رسول، میں نے آپ کا خط اہل بحرین کو پڑھ کر سنا دیا۔ بعض لوگوں نے اسلام کو محبت اور پاکیزگی کی نظر سے دیکھا اور اس کے حلقہ بگوش ہو گئے، یعنی مسلمان ہو گئے، اور بعض نے پسند نہیں کیا، اور میری زمین میں یہود اور مجوس بھی ہیں، لہذا آپ اس بارے میں اپنا حکم صادر فرمائیے۔ اس کے جواب میں رسول اللہ نے یہ خط لکھ کر بھیجا، بسم اللہ الرحمن الرحیم، محمد رسول اللہ صلی اللہ علیہ وسلم کی جانب سے منذر بن ساوا کے نام، تم پر سلام ہو، میں تمہارے ساتھ اللہ کی حمد کرتا ہوں جس کے سوا کوئی لائق عبادت نہیں، اور میں شہادت دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اس کے بندے اور رسول ہیں۔ اما بات، میں تمہیں اللہ عز و جل کی یاد دلاتا ہوں، یاد رہے کہ جو شخص بھلائی اور خیر خواہی کرے گا وہ اپنے ہی لیے بھلائی کرے گا، اور جو شخص میرے قاصدوں کی اطاعت اور اس کے حکم کی پیروی کرے اس نے میری اطاعت کی، اور جو ان کے ساتھ خیر خواہی کرے اس نے میرے ساتھ خیر خواہی کی، اور میرے قاصدوں نے تمہاری اچھی تعریف کی ہے، اور میں نے تمہاری قوم کے بارے میں تمہاری سفارش قبول کر لی ہے، لہذا مسلمان جس حال پر ایمان لائے ہیں انہیں اس پر چھوڑ دو، اور میں نے خطا کاروں کو معاف کر دیا ہے، لہذا ان سے قبول کر لو، اور جب تک تم اصلاح کی راہ اختیار کیے رہو گے ہم تمہیں تمہارے عمل سے معزول نہ کریں گے، اور جو یہودیت اور مجوسیت پر قائم رہے اس پر جزیہ ہے۔ ذرا سوچئے کتنا انصاف والا ڈیسیژن ہے۔ آج اللہ کے نبی کا یہ پہلو کیوں لوگوں کو نہیں بتایا جاتا؟ الحمدللہ کل ہی یہاں ربیع الاول کا چاند دکھا، ہم لوگ ایک دوسرے سٹی میں جا رہے تھے، راستے میں چاند بھی دیکھا، پھر ربیع الاول ہی کے متعلق پروگرام ہوا، نبی صلی اللہ علیہ وسلم کے بارے میں ایک پوری سیریز سمجھا بن جائے گی، آپ کیسے تھے اس پہ ہم نے ڈیٹیل سے بات کی، چھوٹے چھوٹے آپ کے سٹیپس ہیں جس کو انشاءاللہ ایڈیٹنگ میں ہم بہت چھوٹے سے سلاٹس میں کر دیں گے۔ ہر دن آج سے ہم نے کہہ دیا اپنی کلاس میں کہ آپ کو ایک چھوٹا سا سلاٹ سنا کر پورے مہینے میں نبی صلی اللہ علیہ وسلم کے نقش قدم پہ چلنے کی دعوت دی جائے گی۔ پتہ ہی نہیں دشمنوں کو کہ آپ تھے کیسے، تو پھر لوگ آپ کے کارٹون کیوں نہ بنائیں۔ دعا کیجئے کہ آج ہم اپنے نبی کا وہ خوبصورت کردار جو ہے وہ لوگوں کو دکھا سکیں، اور اللہ ہمیں اس کے لیے قبول کر لے۔ بہرحال یہ شخص خود بھی مسلم ہوا، اور اپنے ملک میں اس نے فوراً اسلام بھی نافذ کر لیا۔ یہ نوٹ کیجئے گا نقطہ، ہمارے تو ملکوں میں مسلمان نام ہونے کے باوجود اسلام نافذ نہیں ہوتا۔ یہ نہ صرف یہ کہ مسلمان ہوا بلکہ اس نے مسلمانوں کی خارجہ پالیسی بھی پوچھ لی، اور منورٹیز کے رائٹس بھی پوچھ لیے. یہ ہوتا ہے خوبصورت اسلام. آج مسلم تو کل رعایا بھی اسلام پہ آ جائے. بہرحال ایک اور خط آپ نے یمامہ کے حاکم حوزہ بن علی کے نام بھیجا. خط کیا تھا؟ بسم اللہ الرحمن الرحیم. محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے حوزہ بن علی کی جانب. اس شخص پر سلام جو ہدایت کی پیروی کرے. تمہیں معلوم ہونا چاہیے کہ میرا دین اونٹوں اور گھوڑوں کی رسائی کی آخری خط تک غالب آ کر رہے گا. لہذا اسلام لاؤ, سالم رہو گے اور تمہارے ماتحت جو کچھ ہے اسے تمہارے لیے برقرار رکھوں گا. یہ بڑا خوبصورت جملہ ہے, کیونکہ بعض دفعہ لوگوں کو ان کی اتھارٹیز اور ان کی گدیاں اور ان کے جو رینکس ہوتے ہیں نا, ان کے جانے کا خوف ہوتا ہے. کہا نہیں, تم مسلمان ہو جاؤ, تم ایسے ہی حکمران رہو گے جیسے آج ہو. اس خط کو پہنچانے کے لیے آپ نے سلیت یا سلیت بن عمر عامری کا انتخاب کیا. حضرت سلیت اس مہر لگے ہوئے خط کو لے کر حوزہ کے پاس تشریف لے گئے. مہر کیا تھی؟ شاہی مہر کے مطابق. اس نے آپ کو مہمان بنایا, مبارکباد دی. حضرت سلیت نے یہ خط پڑھ کر سنایا تو اس نے درمیانی قسم کا جواب دیا اور نبی صلی اللہ علیہ وسلم کی خدمت میں یہ لکھا, آپ جس چیز کی دعوت دیتے ہیں اس کی بہتری اور عمدگی کا کیا پوچھنا, اور عرب پر میری ہیبت بیٹھی ہوئی ہے, اس لیے کچھ کار پردازی میرے ذمہ کر دیں, میں آپ کی پیروی کروں گا. سمجھ رہے ہیں کیا کہہ رہے ہیں؟ یعنی اپنی بہادری اور اپنی جرأت اور اپنی اسٹرانگ ریپوٹیشن جو لوگوں میں تھی, تو اس کی بنیاد پہ کہہ رہا ہے کہ مجھے اس میں شامل کر لیجئے, میں آپ کی پیروی کروں گا. اس نے حضرت سلیت کو تحائف بھی دیے اور ہجر کا بنا ہوا کپڑا بھی دیا. حضرت سلیت یہ تحائف لے کر خدمت نبوی میں واپس آئے, ساری تفصیلات گوش گزار کی. نبی صلی اللہ علیہ وسلم نے اس کا خط پڑھ کر فرمایا, اگر وہ زمین کا ایک ٹکڑا بھی مجھ سے طلب کرے گا تو میں اس کو نہیں دوں گا, وہ خود بھی تباہ ہوگا اور جو کچھ اس کے ہاتھوں میں وہ بھی تباہ ہوگا. جب پھر رسول اللہ فتح مکہ سے واپس تشریف لائے تو حضرت جبرائیل علیہ السلام نے یہ خبر دی کہ حوزہ کا انتقال ہو چکا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا, سنو, یمامہ میں ایک کذاب نمودار ہونے والا ہے جو میرے بعد قتل کیا جائے گا. ایک کہنے والے نے کہا کہ یا رسول اللہ, اسے کون قتل کرے گا؟ آپ نے فرمایا, تم اور تمہارے ساتھی. اور واقعتاً پھر ایسا ہی ہوا. تو آپ دیکھیے کہ اس کی اس بات میں لالچ کی بو تھی کہ کچھ کام میرے ذمہ لگا دیں, یعنی لالچ کیا کہ مجھے اپنی نبوت میں شامل کر لیں یا اپنی اس بادشاہت, جو ان کی نظر میں تو یہ سب کچھ لیڈرشپ کے لیے ہو رہا تھا نا. تو اللہ کے نبی نے اس کی بات کو پہچان کر اس سے انکار کر دیا. اب دیکھ لیجئے, بھیجنے والا بھی ایک ہے اور الفاظ بھی کچھ ملتے جلتے ہی ہیں, لیکن رسپانس فرق. اس سے پتہ چلتا ہے نا کہ بات کہنے والا کہہ دے, لوگ اس کو مانتے ہیں کہ نہیں مانتے, یہ لوگوں کا مسئلہ ہے, آپ کا نہیں ہے. دیکھیے, جو لوگ پہنچانے کے بعد پہنچنے کی بھی ذمہ داری لے لیتے ہیں نا کہ اگلے کو پہنچ بھی جائے, پھر وہ بعض دفعہ اپنے اصولوں میں اتنی ترمیم کرتے ہیں, اتنا ڈائلیوٹ کرتے ہیں ریلیجن کو, کہ اس کے بعد پھر بعض دفعہ اور بہت ساری خرابیاں آنے لگتی ہیں. میرا خیال ہے کہ ہمیں یہاں رکنا چاہیے. جو سنا ہے اس کے اوپر غور و فکر کرتے ہیں, اللہ سے دعا مانگتے ہیں کہ اللہ تو ہمارے لیے اس سب پڑھنے کو سیکھنے کو آسان فرما, ہم سیرت سے اپنے لیے عملی پہلو لیتے جائیں اور ہم بہترین طریقے سے اپنے پیارے نبی کے اسوہ حسنہ پر چلتے رہیں. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.